وبصم كل شيء ما عداه بالفناء والعدم كما وكل نفس ضائقة الموت يافان ويبقى سبحان من لا يخفى عليه اختلاف النيات ولا يعزب عنه معاصي العباد في الخلوات سبحان الله الذي منه خلقة العباد وإليه المعاد فمن يعمل مثقال ذرة خيرا يره ومن يعمل مثقال ذرة شرا يره نشهد أن لا إله إلا هو الملك الذي لا ينازع في ملكه ولا يزاد في حكمه يعذب من يشاء بما يشاء كيف يشاء وتعذيبه المسيئين عدل وعفوه وتفضل ونشهد أن محمدا سيد المرسلين خير المبشرين ومنبر المنزلين صلى الله عليه وآله الهداة المهديين من ركب سفينتهم نجا واهتدى ومن تخلف عنها زل فغرق وهواه أوصيكم عباد الله بالاعتصام بالتقوى فإنه حبل متين وعروة وثقى وبمبادرتكم الموت قبل حلوله وإعداد العمل الصالح قبل نزوله فإنه وارد واقع نازل أو كنتم في بروج مشيدة الله الله عباد الله فإنا كل حي في الدنيا إلى فناء وكل مدة فيها إلى انتهاء فوعجبا كيف هذه الغفلة وإنما نحن كرك وقوف من أبناء السبيل سيزرب عليهم تبل الرحيل فيرتهلون عما قليل وأسفا إلى متى تلك الرقنان في دار بالبلاء محفوظة بالغدر معروفة لا يدوم أحوالها ولا يصم الزرع العيش فيها مسموم والأمان فيها معدوم كيف لا تعتبرون وإخوانكم قد سلكوا في بطون البرزخ سبيلا فقد صادهم وعميت أخبارهم أمدا طويلا جيران لا يتآنسون وأحباء لا يتزاورون وغربتا من بيت وحدتنا ومنزل وحشتنا ومحط حفرتنا ومفرد غربتنا ومصيبتا ما أسرع الطلب وأبعد السفر وأقل الزاد وأنفسا إذا أسلمنا الأحباء إلى الملائكة الغلاظ الشداد وحزنا حيث انقطع ذكرنا عن خواطر الأحباء والأقرباء وقلت الديدان محاسننا وتصرمت الأعضاء فليبكي الباكون قبل أن لا ينفع البكاء وليستغفرن عن الخطيئات التي تحول بين الأمهات والآباء إنا أحسن الحديث وأبلغ الموعظة حبيب خدا أحمد مجتبى حضرت محمد مصطفى صلى الله عليه وآله وسلم ارشاد گرامی ہیں آپ نے فرمایا کہ جو بھی اس حال میں صبح کرے کہ اس کی کوشش اللہ کے علاوہ کسی اور کے لیے ہو تو وہ اللہ سے نہیں ہے اور جو مومنین کے کاموں میں ان کا ہاتھ نہ بٹائے وہ مومنین سے نہیں ہے اور جو اپنے لیے ذلت اور رسوائی چاہے وہ ہم اہل بیت سے نہیں ہے۔ اس مالک کی بارگاہ میں دعا ہے بار الہ ہم سب کو معصومین علیہ السلام کے راستے اور ان کی سیرت پر چلنے کی توفیق عطا فرما، ہمارے گناہوں کو معاف فرما، ہمارے امام کے ظہور میں تعجیل فرما۔ بسم اللہ الرحمن الرحیم، انا اعطیناک الکوثر فصل لربک وانحر ان شانئک هو الابتر۔
اللهم صل علی
بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم سيدنا ونبينا وشفيع المذنبين أبي القاسم محمد الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى قيام يوم الدين رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي أما بعد فقد قال الله الحكيم في القرآن الكريم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيد المرسلين وشفيع المذنبين نبينا محمد صلى الله عليه واله وعلى امام المسلمين امير المؤمنين علي ابن ابي طالب صلوات الله وسلامه عليه سیدت نساء العالمین و بسعت خاتم النبیین سیدتنا فاطمہ بنت رسول اللہ صلوات اللہ علیہا وعلی الحسن المجتبی حسین الشہید بکربلا وعلی ابن الحسین ومحمد ابن علی جعفر ابن محمد وموسى ابن جعفر وعلي ابن موسى محمد ابن علی وعلی ابن محمد والحسن ابن علی علیہم الصلاۃ والسلام صلی علی مولانا صاحب الزمان ما ہی آثار البدع والطغیان خادم ابنیت الشرک والنفاق صلوات اللہ و سلامہ علیہ اوصیکم عباد اللہ و نفسی بتقوی اللہ मैं खुद अपने को और आप सबको तक्वा इलाही और इबादत व इताअत परवरदिगार आलम की वसीयत व नसीहत करता हूँ। नहजुल बलागा एक आईना और इस मौजू के तहत आज 47 नंबर की नसीहत और हिकमत है जो मौला का एक दर्द है जो आपने अपने शागिर्द जनाब कुमैल से बयान किया है। मौला फरमाते हैं इस हिकमत में बयान खुद कुमैल का है। कुमैल कहते हैं कि अमीरुल मोमिनीन मेरा हाथ पकड़ कर कब्रिस्तान की तरफ ले गए और जब आबादी से बाहर चले गए तो एक लंबी आह खींची। इसकी रवायत खुद जनाब कुमैल कर रहे हैं कि मेरा हाथ पकड़कर मौला कब्रिस्तान की तरफ ले गए और जब बस्ती से बाहर निकल गए, आबादी से बाहर निकल गए तो एक लंबी आह मौला ने खींची और एक लंबी आह खींच कर मौला ने फरमाया, ए कुमैल देखो यह दिल जो है, दिल ये एक तरह के ज़र्फ हैं, बर्तन जहाँ पर चीज़ों को जमा किया जाता है, जहाँ पर चीज़ों को इकट्ठा किया जाता है। ये दिल एक तरीक़े के ज़र्फ हैं, लिहाजा सबसे बेहतर वह दिल है, तवज्जो कीजिएगा। मौला फरमाते हैं लिहाजा सबसे बेहतर वह दिल है जो सबसे ज़्यादा हिकमतों को महफूज कर ले, अच्छी बातों को, आकलाना बातों को, अल्लाह पसंद बातों को, रसूल और इमाम पसंद बातों को, वो सबसे ज़्यादा बेहतर। अब तुम इन बातों को महफूज कर लो कि देखो लोग जो हैं वो तीन तरीके के होते हैं। मौला फरमाते हैं कि लोग तीन तरह के हैं। अव्वल खुदा रसीदा यानी खुदा तक पहुंचा हुआ या खौफ खुदा रखने वाला आलिम, ये एक कैटेगरी है। दूसरे राह नजात पर चलने वाला तालिब इल्म, ये दूसरी कैटेगरी है। तीसरे अवामुन नास का वो गरोह जो हर आवाज के पीछे चल पड़ता है। एक होते हैं आलिम, एक होते हैं तालिब इल्म। आलिम वो कि जो अल्लाह से डरने वाले और अल्लाह तक पहुंचे हुए, तालिब इल्म भी हर तालिब इल्म नहीं, वो तालिब इल्म जो राह नजात पर चलने वाला है। और तीसरे अवामुन नास की वो किस्म कि जो हर आवाज के पीछे चल पड़ती है और हर हवा के झोंके के साथ वो लहराने लगती है, हर हवा के झोंके के साथ जो भी हवा चल जाए बस उस हवा के पीछे। इसने ना तो नूर की रोशनी देखी, ना तो नूर की रोशनी हासिल की है और ना ही किसी मुस्तहकम और मजबूत सुतून का सहारा लिया है। एक उमैल देखो इल्म माल से बेहतर है, ये मौला के जुमले हैं। देखो इल्म माल से बेहतर होता है कि इल्म खुद तुम्हारी हिफाजत करता है और माल को माल की हिफाजत तुम्हें करना पड़ती है। बेहतर हुआ कि नहीं बेहतर हुआ इल्म? कि इल्म तुम्हारी हिफाजत करता है, माल की तुम्हें हिफाजत करना पड़ती है। माल खर्च करने से कम हो जाता है, इल्म खर्च करने से बढ़ जाता है। जितना ज्यादा इल्म का बयान होगा, उतना ही ज्यादा खुद बयान करने वाले के इल्म में इजाफा होता चला जाएगा। और फिर जिनको दे रहा है उनसे न जाने कितने लोग भी फैजियाब होते चले जाएंगे। ये तो एक नूर है, जिस तरीके से एक चिराग से आप हजारों चिराग रोशन कर लीजिए, लेकिन वो चिराग के जिस चिराग से आपने हजार चिराग रोशन किए हैं, उसकी रोशनी में कहीं कुछ कमी नहीं वाकई होगी। वो अपनी रोशनी देता रहेगा और हजार चिराग अलग से जल जाएंगे। यही चीज इल्म की है और यही सूरत आलिम की है कि आलिम अगर इल्म देता है तो उसकी वजह से उसका इल्म कम नहीं हो जाता है, बल्कि और दूसरों के इल्म में इजाफा होता है और खुद उसका भी इल्म। मौला फरमाते हैं कि इल्म खर्च करने से बढ़ता है जबकि माल खर्च करने से कम हो जाता है। फिर माल के नताएज और असरात, उसके जो नतीजे होते हैं माल के, माल हासिल करने के बाद फिर क्या हो, अब उसके बाद जो उसके नतीजे होते हैं, उसके जो असरात होते हैं, माल के नताएज और असरात भी माल के फना होने के साथ साथ खत्म हो जाते हैं। माल खत्म हुआ, माल का असर खत्म हो गया। दौलत खत्म हुई, दौलतमंदी का असर खत्म हो गया। भाई असर काहे का था? पैसे का था। हर इंसान इज्जत काहे की कर रहा था? पैसे की कर रहा था। हर इंसान क्यों मान रहा था? पैसे को मान रहा था, शख्सियत को नहीं मान रहा था, क्योंकि इसके पास पैसा है लिहाजा एहतराम कर रहा था। जब तक पैसा था तब तक सलाम किया, तब तक कलाम किया, तब तक एहतराम किया, तब तक सब कुछ। माल खत्म हुआ, सब कुछ खत्म हो गया। मौला फरमाते हैं कि माल के खत्म होते ही उसके असरात भी खत्म हो जाते हैं, फना हो जाते हैं। और जबकि इल्म के असरात और इल्म के नताएज इंसान के दुनिया से जाने के बाद भी बाकी रहते हैं। जो इल्म का असर होता है, जो इल्म का नतीजा होता है, आज आप मुलाहिजा फरमाएं, पैगंबर खत्मी मर्तबत आइम्मा ताहिरीन अलैहिमुस्सलात वस्सलाम, उन्होंने जो कुछ सीरत पेश की, जो हदीसें बयान की, जो कुछ भी अपने शागिर्दों को इल्म दिया, उन शागिर्दों से सीना बसीना, और फिर उसके बाद जो इल्म हम तक पहुंचा, असरात तो हैं। अगरचे बज़ाहिर आज मासूमीन अलैहिस्सलाम की ज़वात मुकद्दसा हमारी नजरों के सामने नहीं है, लेकिन उस इल्म का असर तो है कि जो मौला ने दिया था इल्म, जो मासूमीन ने दिया था इल्म, आज से मालूम हुआ कि 1200 साल पहले, 800 साल पहले, 600 साल पहले एक किताब लिखी गई मजहब अहले बैत के दिफा में, वो शख्सियत चली गई। आज वो शख्सियत हमारे सरमियान में नहीं है, लेकिन उसके इल्म के असरात आज भी बाकी हैं। उसकी किताबों से, उसके इल्म से आज भी लोग फायदा उठा रहे हैं। एक उमैल, इल्म की मारिफत ही दीन है, दीन और कुछ नहीं है। दीन खाली बंधी हुई इबादतों का नाम नहीं है, बल्कि दीन की तारीफ और दीन का दायरा बहुत वसी है। नमाजें पढ़ने वाले तो बहुत हैं, पिछले ही जुमे बयान हुआ था, मौला ने फरमाया था कि नमाजें पढ़ने वाले तो बहुत हैं, रोजे रखने वाले तो बहुत हैं, लेकिन कितने रोजेदार हैं जिन्हें रोजे से भूख और प्यास के अलावा कुछ नहीं मिलता? یہ مولا کا جملہ ہے، پچھلے جمعے میں پیش ہوا تھا، کتنے عابد شب زندہ دار ہیں، رات و رات جاگنے والے، نماز تہجد پڑھنے والے، لیکن ان کو خالی رات کو کھڑے ہونے اور جاگنے کے علاوہ کچھ نہیں ملتا۔ تو معلوم ہوا کہ دین خالی محدود عبادتوں میں بندھا ہوا نہیں ہے۔ مولا فرماتے ہیں کہ دیکھو، ایک میل علم کی معرفت ہی دین ہے، کہ اگر تم کو علم کی معرفت ہو جائے کہ علم کیا چیز ہے، یہ علم انسان کو کہاں پہنچاتا ہے، یہ علم ہی ہے کہ جس کی بنیاد پر اللہ تعالیٰ کی صحیح معرفت حاصل ہوتی ہے، یہ علم ہی ہے کہ جس کی بنیاد پر پیغمبر ختمی مرتبت اور اہل بیت عصمت و طہارت کی صحیح معرفت حاصل ہوتی ہے، یہ علم ہی ہے کہ جس کی بنیاد پر انسان حلال اور حرام کے فرق کو سمجھتا ہے، یہ علم ہی ہے کہ جس کی بنیاد پر اللہ سے ڈرتے ہوئے انسان زندگی گزارتا ہے۔ کہ جس کی اقتداء کی جاتی ہے، علم دین کے علاوہ کچھ نہیں ہے، اور وہ دین کہ جس کی آپ اقتداء کرتے ہیں، جس کی آپ پیروی کرتے ہیں، جس دین کے اوپر چلتے ہیں، اور اسی کے ذریعے انسان زندگی میں اطاعت حاصل کرتا ہے، اور مرنے کے بعد ذکر جمیل بڑے اچھے لفظوں سے یاد کیا جاتا ہے۔ کون چلا گیا؟ عالم دنیا سے چلا گیا۔ ابھی کل ہی کی تاریخ، امام خمینی رضوان اللہ تعالی علیہ کی وفات کی تاریخ اور ان کا دن تھا۔ جب جب اب یہ سال آتا ہے، یہ دن آتا ہے سال میں، پوری دنیا میں ان کی یاد منائی جاتی۔ کیوں؟ ایک ایسا عالم دنیا سے گیا ہے کہ حقیقت میں جس نے شیعت کو بیداری، شیعت کو مضبوطی، اور جس نے اسلام میں خود مسلمانوں میں ایک نئی روح اور نئی جان پھونکی ہے، اور اسی انقلاب اسلامی ایران کے اثرات ہیں کہ جو آج دنیا کے گوشے کنار میں ہم، میں نے رات کی مجلس میں آپ کی خدمت میں بہت سی چیزیں عرض کی تھیں اس کے اثرات کے سلسلے میں، کہ آج انقلاب اسلامی ایران کے، جس کو لوگ سمجھ نہیں پا رہے ہیں، خود اپنوں کی بات کر رہا ہوں، دوسروں کی بات نہیں کرتا، کہ اس کے اثرات کتنے ہیں، یہ صرف ہماری محدودیت کی بنیاد پر ہے، اس لیے کہ ہم نے اپنے دائرے سے ہٹ کے کبھی سوچا ہی نہیں، اپنے شہر سے ہٹ کے کبھی ہم نے سوچا ہی نہیں، اپنے اسٹیٹ سے ہٹ کے ہم نے کبھی سوچا ہی نہیں، لیکن کم سے کم اگر اپنے دائرے سے تھوڑا سا آگے بڑھیں، اپنے شہر سے آگے بڑھیں، اپنے اسٹیٹ سے آگے بڑھیں، اپنے ملک سے آگے بڑھیں، دنیا کے اوپر نظر کریں، تو اندازہ ہوگا کہ خمینی نے کیا کارنامہ انجام دیا ہے۔ اس انقلاب اسلامی ایران کی کتنی برکتیں ہیں۔ تو مولا فرماتے ہیں کہ حقیقت میں اگر وہ مر بھی جاتا ہے تو مرنے کے بعد بھی بڑے خوبصورت لفظوں سے یاد کیا جاتا ہے، مرنے کے بعد بھی لوگ اس کو، 10 لاکھ لوگ کل خمینی صاحب کے مزار پہ تھے، یہ کون سی چیز تھی جو کھینچ کے لائی تھی ان کے مزار کے اوپر؟ مرنے کے بعد بھی شخصیت اچھے لفظوں سے یاد کی جاتی ہے۔ اور دیکھو، کمیل علم حاکم ہوتا ہے اور مال محکوم، علم کو حق ہے کہ وہ حکومت کرے اور وہ حکم دے، مال حکم لینے کے لیے ہوتا ہے، حکم دینے کے لیے نہیں۔ آج ظاہر سے بات ہے کہ جتنے بھی آپ امور انجام دے رہے ہیں، یہ سب کس کی بنیاد پہ دے رہے ہیں؟ عالم کے کہنے پہ، مجتہد کے کہنے پہ۔ بھائی اس نے کہا ہے، مجتہد ہی نے تو بتایا کہ نماز ایسے نہیں ایسے پڑھو، روزہ ایسے نہیں ایسے رکھو، حج ایسے نہیں ایسے کرو، زکوٰۃ ایسے نہیں ایسے دو، دیکھو زندگی میں ایسے نہیں ایسے کرو، دیکھو یہاں پہ حرام ہے، یہاں پہ حلال ہے، یہ مت کرنا، یہاں پہ یہ انجام دینا، یہ کس نے بتایا ہم کو؟ عالم نے، مجتہد نے، اسی کو حق ہے کہ وہ حکم لگائے۔ اہل علم حاکم ہوتا ہے اور مال محکوم، محکوم کہتے ہیں جس کے اوپر حکم لگایا جائے۔ ایک میل، دیکھو مال کا ذخیرہ کرنے والے جیتے جی ہلاک ہو گئے، زندہ ہے پھر بھی ہلاکت میں، جیتے جی ہلاک ہو گئے، اور صاحبان علم जमाने के साथ रहने वाले हैं। जमाना खत्म हो जाएगा, दौर चला जाएगा, साल चला जाएगा, दिन चले जाएंगे, लेकिन इल्म नहीं जाएगा। इनके जिस्म किसके, जो साहिबान इल्म हैं। इनके जिस्म नजरों से ओझल हो गए हैं, लेकिन इनकी सूरतें दिलों पर नक्श हैं। एक आलिम मालूम 50 साल पहले उठा, 100 साल पहले उठा, 500 साल पहले उठा, लेकिन उसकी जो सीरत, उसका किरदार पढ़ा, वो आज भी दिल के ऊपर नक्श है। देखो, इस सीने में इल्म का एक खजाना है, ये मौला का दर्द है। देखो, इस सीने में इल्म का एक खजाना है, काश मुझे इसके उठाने वाले मिल जाते। ये दर्द था कि जो दर्द मौला लेके चले गए और इस इल्म के उठाने वाले ना मिले मौला को। इस सीने में इल्म का एक खजाना है, काश इसके उठाने वाले मिल जाते। हां, मिले भी, लेकिन बाज ऐसे जहीन और चालाक जो काबिले एतबार नहीं थे, और दीन को दुनिया का आलायकार बनाने वाले, दीन के जरिए अपनी दुनिया को सजाने वाले, और अल्लाह की नेमतों के जरिए उसके बंदों और उसकी मोहब्बतों के जरिए उसके औलिया पर बरतरी जितलाने वाले हैं, ये तो एक गिरोह हुआ। इनको कैसे मौला इल्म दे, जबकि उन्होंने दीन को दुनिया हासिल करने का जरिया बना लिया। दूसरा, ये हामिलान हक के इताअत गुजार हैं, सीधे साधे लोग हैं, मौला की पैरवी करते हैं, मौला का हुक्म मानते हैं, लेकिन उनके पहलू में बसीरत नहीं है। वो समझ ही नहीं पाते हैं, हक और बातिल के फर्क को नहीं समझ पाते हैं, कहां पर क्या बोलना चाहिए वही नहीं समझ पाते हैं, कहां के ऊपर क्या करना चाहिए वही नहीं समझ पाते हैं, बसीरत ही नहीं उनके अंदर। तुम दूसरे फिरके वालों के दरमियान में हो तो वहां पर तुमको कैसे बात करनी है, दूसरे मजाहिब वालों के दरमियान में हो तो वहां पर तुमको क्या करना है समझ ही नहीं पाते, बसीरत ही नहीं है, नादान भोले, जबकि ये सब बेचारे अल्लाह वाले हैं। मौला फरमाते हैं कि ये हामिलान हक के इताअत गुजार हैं, लेकिन इनके पहलू में बसीरत ही नहीं है, और छोटे से शुबहे में शक का शिकार हो जाते हैं। जरा सा किसी ने शुबहा डाल दिया, अच्छा तो ये है। अब मालूम हुआ कि वो कभी मुज्तहिद की निस्बत, कभी आलिम की निस्बत, कभी दीन की निस्बत, कभी शरीयत की निस्बत, शक और शुबहे में गिरफ्तार। अब तकलीद की जाए कि ना की जाए, इस आलिम की बात मानी जाए कि ना मानी जाए, ये जो इमामों में ये सिफत थी, ये फला जगह हमने ये सुना है, पता नहीं इमाम इस मंजिल पे थे भी कि नहीं थे, जरा सा किसी ने शुबहा डाला और बस बेचारे वो शक का शिकार हो गए, कहीं से ईमान में उनके मजबूती होती ही नहीं है, लिहाजा ये कहां से इनको इस लायक हैं कि वो चीज दी जाए कि जिसको ये उठा सकें, और छोटे से शुबहे में शक का शिकार हो जाते हैं। याद रखो कि ना ये काम आने वाले हैं और ना वो काम आने वाले हैं जो पहले बयान हुए हैं। एक किस्म उन लोगों की है, तीसरी किस्म, एक किस्म उन लोगों की है कि जो लज्जतों के दिल दादा हैं, उनको तो बस टेस्ट चाहिए, लज्जत चाहे हराम हो, हलाल हो, जायज हो, नाजायज हो, कुछ भी हो, सिर्फ लज्जतों के दिल दादा, और ख्वाहिशात के लिए अपनी लगाम ढीली कर देने वाले, कि जब ख्वाहिशात उभरती हैं तो उनको कंट्रोल नहीं कर पाते, बल्कि उस मौके पर और वो लगाम को ढीली कर देते हैं, या सिर्फ माल जमा करने वाले और जखीरा अंदोजी करने वाले, ये दोनों भी दीन के कतअन मुहाफिज नहीं हैं, और इनसे करीब तरीन शबाहत रखने वाले और इनके जैसे जो लोग हैं वो चरने वाले जानवरों जैसे हैं। कुरान ने क्या कहा है, कुरान जो अल्लाह के रास्ते से हटे हुए हैं, जो बातों को समझने के लिए तैयार नहीं होते, उनके लिए कुरान क्या कह रहा है, उला इका कलन आम, ये जानवर है, بل ہم ازل جانور سے بھی بدتر. جانور میں تو پھر بھی کچھ سمجھ ہوتی ہے, یہ تو بالکل سمجھنے کے لیے تیار نہیں ہے. لیکن اس کے بعد بھی, یہ آخری جملے ہیں مولا کے اس حکمت کے, اس کے بعد بھی زمین ایسے شخص سے خالی نہیں ہوتی کہ جو حجت کے ساتھ قیام کرے. کسی زمانے میں اللہ نے اس زمین کو حجت سے خالی نہیں رکھا ہے, چاہے وہ ظاہر اور مشہور ہو اور چاہے خائف اور غیبت میں, لیکن حجت تو ضرور ہوگی تاکہ پروردگار کی دلیلیں مٹنے نہ پائیں. لیکن یہ ہیں ہی کتنے جن کو اللہ نے حجت بنایا ہے زمین کے اوپر, جو حجت خدا کے ساتھ قیام کرنے والے ہیں, یہ ہیں ہی بیچارے کتنے. اور کہاں ہیں؟ واللہ ان کی تعداد بہت کم ہے, لیکن ان کی قدر و منزلت بہت عظیم ہے. پھر آخر میں مولا فرماتے ہیں, یہی روح زمین پر اللہ کے خلیفہ اور اس کے داعی, اس کی طرف لوگوں کو دعوت دینے والے, ہائے مجھے ان کے دیدار کا کس قدر اشتیاق ہے کہ میں ان حجج الہی کو دیکھ لیتا. زمین پر اللہ کے ان خلفاء کا مشاہدہ کر لیتا, ہمیں کس قدر اشتیاق ہے. اور اس کے بعد مولا فرماتے ہیں کہ کمیل میری بات تمام ہو گئی, اب تم جا سکتے ہو. یہ حکمت بیان کر دی, تشریح کا ٹائم نہیں ہے, آپ خود سوچئے گا. نہج البلاغہ گجراتی زبان میں ہو تو یہ 147 نمبر کی حکمت ہے, جا کے دیکھیے گا, بار بار پڑھیے گا, عبرت اور نصیحت لیجئے گا. اور پھر اس ہفتے کے جو حالات ہیں ان میں, ابھی جہاں 2 ہفتے پہلے قطیف میں بلاسٹ ہوا, وہیں پچھلے جمعے میں دمام میں اسی جمعے کے موقع کے اوپر بم بلاسٹ اور مومنین کی شہادت اور بہت سے مومنین کا زخمی ہونا, اور اس کے بعد پھر ایک شاندار ریلی جو آل سعود کے خلاف تبدیل ہو گئی. اسی طریقے سے عراق کے شہر سامرہ میں خود امام کی ولادت کے موقع پر, یعنی 14 شعبان کو بلاسٹ, جس میں تقریباً 45 مومنین شہید ہو گئے. رمادی شہر میں القاعدہ والوں کا چھپ کر حملہ کرنا, اور اس حملے کے نتیجے میں بہت سے عراقی فوجیوں کا جو عوامی رضاکار تھے ان کا اپنی جان سے ہاتھ دھو لینا. سیریا میں پھر ایک مرتبہ داعش کی پیش قدمی اور ان کا آگے بڑھنا, یہ کون ان کو اسلحہ دے رہا ہے, کون ان سے تیل خرید رہا ہے, سوچنے کی بات ہے, کون ان کو پیسہ فراہم کر رہا ہے. یمن کہ جہاں پر مسلسل سعودی جارحیت جاری ہے, ایران کہ جہاں کل ہی برسی تھی امام خمینی رضوان اللہ تعالی علیہ کی اور رہبر انقلاب کی تقریر, کہ جس میں شیعہ اور سنی دونوں فرقوں کو مخاطب کرتے ہوئے رہبر انقلاب نے ایک بڑا پیارا جملہ کہا ہے کہ آج جو اسلام اور جو شیعت امریکہ اور برطانیہ سے پروڈکٹ کی جا رہی ہے, امریکہ اور برطانیہ سے ایکسپورٹ کی جا رہی ہے, اس سے ہوشیار رہیے گا. کھلے لفظوں میں تمام مسلمانوں کو ہوشیار کیا کہ دیکھو وہ اسلام جو امریکہ سے آج ایکسپورٹ کیا جا رہا ہے, اور وہ شیعت جو لندن سے ایکسپورٹ کی جا رہی ہے, اس شیعت سے ہوشیار رہنا جو لندن سے ایکسپورٹ ہو رہی ہے, اور اس اسلام سے ہوشیار رہنا جو امریکہ سے ایکسپورٹ ہو رہا ہے. آپ خود سوچئے گا, نیٹ پہ جائیے گا کہ کون سا اسلام امریکہ سے ایکسپورٹ ہو رہا ہے اور کون سی شیعت لندن سے ایکسپورٹ ہو رہی ہے, سب پتہ چل جائے گا. اس مالک کی بارگاہ میں دعا ہے, بار الہ تجھے واسطہ ہے محمد والے محمد علیہ الصلوۃ والسلام کا, ہم سب تیرے گناہ گار اور خطا کار بندے. معبود ہمارے گناہوں اور خطاؤں کو معاف فرما, پرچم اسلام کو سربلند فرما, پرچم کفر و نفاق کو سرنگوں فرما. بار الہ دشمنان اسلام اور دشمنان تشیع کو ذلیل خوار اور نیست و نابود فرما, مظلوموں کی مدد فرما, ظالموں کا خاتمہ فرما، امریکہ اور اسرائیل اور آل سعود کا خاتمہ فرما، بار الہ مومنین جو بیمار ہیں ان کو شفا عطا فرما، جن مومنین نے التماع سے دعا کہی اپنے بیماروں کے حق میں دعا کے لیے کہا ہے معبود ان سب کو بحق بیمار کربلا شفا کامل و عاجل عطا فرما، بار الہ سب کی مشکلات اور پریشانیوں کو آسان فرما، معبود ہم سب کی آخرت بخیر فرما، مولا امام زمانہ علیہ السلام کے ظہور میں تعجیل فرما، ہم سب کو امام کے غلاموں اور ان کے ناصروں میں شمار فرما، ہم سب کی تمام دینی اور دنیاوی حاجتوں کو پورا فرما، وتقبل منا انک انت السمیع العلیم، بسم اللہ الرحمن الرحیم، والعصر ان الانسان لفی خسر، الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر، صدق اللہ العلی العظیم.